यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङद्वारा झापाका बाढ़ी प्रभावित क्षेत्रहरूको अवलोकन। बाढ़ी प्रभावित स्थानीयहरूसँग अन्तर्क्रिया। र हमासले बन्दीहरू रिहा गर्नुअघि तेल अभिभमा लाखौं मानिसहरू सड़कमा भेला। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद ज्ञापन। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार हिजो उहाँ अस्पतालमा भर्ना हुनुभएकोमा उहाँको स्वास्थ्य अवस्था सामान्य भएकोले डिस्चार्ज हुनुभएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङले झापाका बाढ़ी प्रभावित क्षेत्रको आज बिहान अवलोकन गर्नुभएको छ। उहाँले कन्काई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको आज अवलोकन गर्नुभएको हो। बाढ़ी पहिरो प्रभावित क्षेत्र इलामका विभिन्न स्थानको अवलोकन गरेर फर्कने क्रममा मन्त्री घिसिङले अर्जुनधारा नगरपालिकाको बुट्टा बारीबाट सालबारी हुँदै चियापानीबाट कालिका स्थान जोड्ने सड़क र मंगलमढ़ी मार्गको स्थलगत अवलोकन गर्नुभएको छ। मन्त्री घिसिङले झापा गाउँपालिका स्थित हुलाकी सड़क खण्ड अन्तर्गतको कन्काईमाई खोलामा बन्दै गरेको पुल र वर्षाका कारण दबिएको सानो माईको पुल र आसपासका क्षेत्रको अवलोकन गर्नुभएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईले जानकारी दिनुभयो। सोही क्रममा उहाँले झापा गाउँपालिका दुईका बाढ़ी प्रभावित बासिन्दासँग अन्तर्क्रिया पनि गर्नुभयो। गत असोज 18 गतेको भीषण वर्षापछि गएको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 स्थित इलाम राज दुवाली सड़क खण्डमा ठूलो पहिरो खसेपछि आवतजावत पूर्ण रूपमा रोकिएको छ। सड़क डिभिजन इलाम स्थानीय बासिन्दा र सुरक्षाकर्मीले एक सातादेखि लगातार सड़क खुलाउन प्रयास गरे पनि हालसम्म सफल भएका छैनन्। ठूलो पहिरो खसेको र सड़क खुलाउने प्रयास भइरहेको सड़क डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईले बताउनुभयो। गत साताको बाढ़ीले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ट्र्याक खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ। बाढ़ीले एक साता अवरूद्ध गराएको उक्त राजमार्ग औपचारिक रूपमा हिजो बिहानदेखि खुलाइएको थियो। बाढ़ीले क्षतिग्रस्त भएका स्थानमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँगुरो तथा अप्ठ्यारो सड़क मर्मत गरिरहेको डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो। गत भदौ 23 र 24 गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म 23,22,78,00,000 रूपियाँ बराबरको बीमा दावी गरिएको छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरूले 1,58,56,00,000 रूपियाँ बराबरको भुक्तानी गरिसकेका छन्। बीमा बापतको रकम सहज र शीघ्र रूपमा उपलब्ध गराउन प्राधिकरणले देखाएको सक्रियताका कारण धमाधम अग्रिम रूपमा भुक्तानी गरिएको जनाइएको छ। हालसम्म कुल 3,99 बीमा दावीको आवेदन परेको प्राधिकरणले जनाएको छ। जनकपुर धाम उपमहानगरपालिकाको नक्सा फाँटमा रहेका करिब 7,000 व्यक्तिको घरका नक्साहरू जलेर नष्ट भएको छ। झेन्जी पुस्ताको आन्दोलनका क्रममा गत भदौ 24 गते नगरपालिकामा गरिएको आगजनीका कारणले नक्सा फाँटमा रहेका नक्साहरू जलेको जनकपुर धाम उपमहानगरपालिकाले बताएको छ। सबै जलेका नक्साहरू आम जनताको व्यक्तिगत भए पनि जलेपछि जनता नै मारमा पर्ने देखिन्छ। सल्यानमा नेपाल प्रहरीले जनताको दुःख सुखमा हातेमालो गर्न थालेको छ। अप्ठ्यारोमा परेका नागरिकका लागि बासको व्यवस्था मिलाउनेदेखि पुल निर्माण गरेर नागरिकको जीवनलाई सहज बनाउने जस्ता सामाजिक काम गरिरहँदा समाजमा नागरिक र सुरक्षाकर्मी बीचको सम्बन्धलाई नजिक बनाएको छ। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
बनगाड कुपिन्डे नगरपालिका नौ ठण्डाराकी 66 वर्षीय अमृता परियार तीनको छाना भएको घर पाएपछि अहिले मख हुनु भएको छ। 35 वर्षको जवानीमा दुई छोरा र श्रीमान गुमाउनु भएकी परियार जंगलको बीचमा खरको छाना भएको घरमा एक्लै जोखिम मोलेर बस्दै आइरहनु भएको थियो। स्थानीय मधुसूदन सेजवाल र नेपाल प्रहरीको समन्वयमा तीनको छानाको घर पाउँदा सपना जस्तै लागेको परियार बताउनुहुन्छ।
मलाई सोचै आउँदैन थियो त्यहाँबाट फेरि यहाँ सुत्ने जग्गा भरिमा त्यहाँ फल्यामा त्यहाँ त्यही पनि जुन छैन त्यही नसोचेको कुरा उहाँले पूरा गर्नु भएको छ।
बनगाड कुपिनी नगरपालिका नौ रातामाटा कि 59 वर्षीय भगी बिकको घर यही असोज 4 गते साँझ अकस्मात भत्कियो। बेसहारा बिक दम्पति केही दिन छिमेकीको शरणमा पर्नुभयो। भत्किएको घर बनाउने वृद्ध दम्पतिको अवस्था नभएपछि प्रहरी स्थानीय सरकार र छिमेकी मिलेर चिटिक्कको घर तयार पारियो। घर पाउँदा निकै खुसी देखिनुहुन्छ भगी बिक।
उहाँले गर्ने सहयोग गर्ने छोराले गर्ने सहयोग देशको साथ गर्नु धेरै धेरै धन्यवाद।
सल्यानका विभिन्न बस्तीहरूमा प्रहरी टोली अहिले केवल गस्तीमा होइन घर र पुल निर्माणमा व्यस्त छन्। घरबार विहीन वृद्ध वृद्धाको लागि घर निर्माणदेखि खोला नाग्न सक्ने पुल निर्माण सहयोग गरेर प्रहरीले प्रहरी मेरो साथी भन्ने पहिचानलाई आज मजबुत बनाएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी एम केसी।
गरिबका आँसु पुस्ने चराइरहेका घाउहरूलाई मलम लगाउने र शान्ति सुरक्षा अमन चयन कायम गरेर जनतालाई शान्त पूर्वक दुई छाक खाएर सुत्न वातावरण क्रिएट गर्ने भने नेपाल प्रहरी भएको कारणले हामीले उहाँको घर बनाउन पर्ने स्थिति बन्यो।
दैनिक काम गस्ती र सुरक्षाको दायित्वका बीच पनि मानवीय सेवाको भावना बोकेर अघि बढ़िरहेको प्रहरी सेवाले समाजमा सकारात्मक परिवर्तन ल्याएको छ। आज सल्यानका गाउँ टोलमा प्रहरी केवल युनिफर्ममा अनुशासन होइन सहयोग र विश्वासको पराय बनेका छन्। दीपक शर्मा, सल्यान।
सल्यानको यो रिपोर्ट पछि अब अर्को विषय। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज संचार ग्राम स्थित विभिन्न संचारसँग सम्बन्धित निकायहरूको निरीक्षण गर्नुभएको छ। मन्त्री खरेलले आज प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समिति र नेपाल पत्रकार महासंघमा निरीक्षण भ्रमण गर्नुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिको भ्रमणमा मन्त्री खरेलले अहिले पनि पत्रकारहरू जोखिमपूर्ण पत्रकारिता गर्न बाध्य भएको भन्दै पछिल्लो समय पत्रकारको भौतिक तथा पेशागत सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो।
जोखिमपूर्ण पत्रकारिता गरि नै राख्नु परेको छ। नेपाल जस्तो देशमा कति प्राकृतिक विपद हुन्छन्, मानवजन्य विपद हुन्छन्, कति विभिन्न खालका जाने आन्दोलन प्रदर्शन, यी सबैमा भौतिक सुरक्षाको कुरा सधैँ सवाल बन्छ। पेसागत सुरक्षा र व्यावसायिकताको लागि, पत्रकारको हकहितको लागि नियमित तलब दिने कुरा होस् अथवा तलबको वृद्धिको कुराहरू होस् अथवा अरू कामको कुराहरू होस्, यसमा पत्रकारले अन्यायमा पर्नु हुँदैन र सँगसँगै हामीले संचार गृहहरूलाई पनि साथमा लिएर उनीहरू पनि अन्यायमा नपर्ने गरेर विन विन सिचुएसन के हुन सक्छ। पत्रकारले नियमित तलब पाउने, पत्रकारहरूको तलब सेवा सुविधा वृद्धि हुने र संचार गृहलाई पनि त्यो दिनको लागि सहज अवस्था कसरी हुन सक्छ। संचार माध्यम पनि फेरि सबल बन्नु पर्यो र न्यूनतम पारिश्रमिक त डेफिनेटली त्यो पत्रकारले पाउने कुरामा दुविधै रह्यो।
प्रेस काउन्सिल नेपालको भ्रमणमा मन्त्री खरेलले फेक न्यूज र संचार माध्यमका सामाजिक सञ्जालहरूको तत्काल अनुगमन गर्न काउन्सिललाई निर्देशन दिनुभयो। मुलुकमा आम निर्वाचनको तयारी भइरहेको अवस्थामा काउन्सिलले आचार संहिताको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। त्यसै गरी मन्त्री खरेलले संचार ग्राममा रहेको नेपाल पत्रकार महासंघमा पनि भ्रमण गर्नुभयो। त्यसक्रममा मन्त्री खरेलले सरकार अभिव्यक्ति स्वतन्त्रता सहितको पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो। सरकारको प्रमुख लक्ष्य फागुन 21 गतिको आम निर्वाचन नै भएकोले सम्पूर्ण संचार माध्यमलाई निर्वाचन सफल बनाउने वातावरण सिर्जना गर्ने गरी समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारहरूले निर्वाध रूपमा समाचार संकलन गर्ने अवस्था नभएको भन्दै पत्रकारको भौतिक तथा पेशागत सुरक्षाका लागि वातावरण बनाउन आग्रह गर्नुभयो। आजै मन्त्री खरेलले संचार ग्राम स्थित सूचना प्रसारण विभागको पनि निरीक्षण गर्नुभयो। निरीक्षण भ्रमणमा मन्त्रालयका सचिव राधिका अर्याल पनि सहभागी हुनुहुन्थ्यो। सरकारले वीरगंजमा 1.5 महिना अघिदेखि देखिएको हैजा र झाडा पखालाको महामारी रोकथामका लागि पर्सा र बारा जिल्लामा आजदेखि हैजा विरूद्धको खोप अभियान शुरू गरेको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
बेरगंज सहित 12 पर्साका केही पालिकाहरूमा गत भदौ 6 गतेदेखि हैजा र झाडापखलाको महामारी फैलिएकोमा हालसम्म पनि अस्पतालमा झाडापखलाका बिरामीहरू उपचाररत रहेका छन्। बेरगंज सहित यस क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि सरकारले पर्सा र छिमेकी जिल्ला 12 आइतबारबाट एकैसाथ हैजा विरूद्धको खोप अभियान शुरू गरेको हो। कार्तिक 2 गतेसम्म सञ्चालन गरिने खोप अभियानको आइतबार एक कार्यक्रमका बीच पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले खोप आफैले खाएर कार्यक्रमको शुभारम्भ गर्दै सबै जिल्लावासीलाई खोप लिन आग्रह गर्नुभयो।
अहिले सरकारले विश्व स्वास्थ्य संगठन युनिसेफ लगायतको निकायहरूसँग समन्वय गरेर यो खोप पर्सा जिल्लामा आइपुगेको छ। पर्सा जिल्लाको सबै पालिकालाई पुग्ने जति 6.5 लाख प्लस जनसंख्यालाई पुग्ने जति यो खोप आएको छ र 12 जिल्लाको पनि 6 पालिकामा गरेर आजदेखि यो खोपको शुभारम्भ भएको छ। हामी सबैले यो खोपको सेवन गरेर सुरक्षित हौं र सरकारले चलाएको यो अभियान सफल तुल्याउ भन्न चाहन्छु।
पर्साका सम्पूर्ण स्थानीय तह र 12 6 स्थानीय पालिकाहरूमा खोप लगाउने योजना रहेको खोप अभियानका संयोजक एवं नारायणी अस्पताल बेरगंजका प्रवक्ता डाक्टर उदय नारायण सिंहले बताउनुभयो।
पर्सा जिल्लाका सम्पूर्ण स्थानीय तहमा र 12 7 दिनभित्र झण्डै 6 लाख मानिसलाई चाहिँ पूर्ण खोप दिने योजना छ। 7 दिनभित्र चाहिँ सम्पूर्ण पर्सावासीले चाहिँ यो खोप लगाउने योजना रहेको।
विश्वस्त भई खोप लगाउन सर्वसाधारणलाई आग्रह गर्दै नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डाक्टर मनोज गुप्ताले खोपको कुनै साइड इफेक्ट नरहेको बताउनुभयो।
यसको कुनै पनि सिग्निफिकेन्ट साइड इफेक्ट भनिकन अहिलेसम्म लिटरेचरमा फेला परेको छैन, त्यसर्थ आश्वस्त हुनुहोस् विश्वस्त हुनुहोस्।
खोप लगाइसकेपछिको अनुभव सुनाउँदै पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले खोप यस क्षेत्रका बासिन्दाको लागि जीवन रक्षक भएको दावी गर्नुभयो।
नेपाल सरकारले नेपाली जनताको रक्षाको लागि चालिएको यो कदम सराहनीय छ, खास गरी 12 पर्साका नागरिकका लागि, उनको प्राण रक्षाका लागि यो अति आवश्यक नै छ।
बीरगंज सहित पर्सा 12 एकसाथ शुरू भएको हैजा विरूद्धको खोप अभियानले यस क्षेत्रमा फैलिएको हैजाको प्रकोप नियन्त्रणमा आउने विश्वास गरिएको छ। रेडियो नेपालका लागि बीरगंजबाट ध्रुव अधिकारी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचारमा अन्तर्राष्ट्रिय प्रसंग। प्यालेस्टिनी लडाकु समूह हमासले बन्दीहरू रिहा गर्नुअघि इजरायली शहर तेल अभेबमा लाखौं मानिस भेला भएका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकोफले भीड़लाई सम्बोधन गर्दै बन्दीहरू घर फर्कन लागेका र त्यो सम्भव बनाएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्नुभयो। युद्ध विराम सम्झौता लागू भएपछि 5 लाख प्यालेस्टिनी उत्तरी गाजाका आफ्ना घर फर्केका छन्। यसैबीच इजिप्टले युद्ध पूरै समाप्त गर्ने उद्देश्यका साथ भोलि सम्मेलन गर्ने पक्का गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहित विश्वका प्रमुख बीस नेताहरू सम्मेलनमा सहभागी हुनुहुनेछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङद्वारा झापाका बाढ़ी प्रभावित क्षेत्रहरूको अवलोकन, बाढ़ी प्रभावित स्थानीयसँग अन्तर्क्रिया। र हमासले बन्दीहरू रिहा गर्नुअघि तेल अभेबमा लाखौं मानिसहरू सड़कमा भेला, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद ज्ञापन। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।